यो रेडियो नेपाल हो। अब जनार्दन विष्टबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। हुम्लाको नामखामा हिमताल फुट्दा स्थानीयवासी विस्थापित। जलवायु परिवर्तनको असर हिमतालहरूमा परेकोले समयमै सचेत रहन सरकारहरूलाई सांसदहरूको ध्यान आकर्षण। नवनियुक्त गवर्नर डाक्टर विश्वनाथ पौडेलद्वारा कार्यभार ग्रहण। नागरिकको निक्षेपको सुरक्षा र कर्जा नीतिमा सुधार ल्याउने उहाँको भनाई। र युरोपेली संघले रसिया विरूद्ध नयाँ प्रतिबन्धहरू लगाउने। हुम्ला जिल्लाको नामखा गाउँपालिका वडा नम्बर 6 को तिल गाउँमा आएको बाढ़ी र पहिरोका कारण फुटेको हिमतालका कारण स्थानीयवासी विस्थापित भएका छन्। अति दुर्गम रहेको सो ठाउँमा स्थानीयहरू टेन्टमा बस्न बाध्य छन् भने खानेपानी र खाद्यान्नको अभाव देखिएको छ। हुम्लाबाट संवाददाता कालीबहादुर थापाको रिपोर्ट।
जेठ 1 गते राति 81 आएको बाढ़ीले खोला नजिकै रहेको नामखा गाउँपालिका वडा नम्बर 6 को तिल गाउँका नागरिकहरूको उठीबास नै बनायो। दुईवटा घर पहिरोमा पुग्न करिब 2-3 मिटर मात्रै बाँकी छ। गाउँभन्दा माथि करिब 5,300 मिटरको उचाइमा रहेको हिमताल फुटेर आएको बाढ़ीले तिल गाउँवासीलाई तिरपाल मुनि मात्रै बस्न बाध्य बनाएन कि त्यहाँ भएको अन्नबाली, पावर हाउस र खाने पानीको मुहान नै बगाएपछि उनीहरू अहिले राहतको पर्खाइमा छन्। स्थानीय दुर्जे टन्डुप लामा:
बाढी भइसकेको छ अहिलेसम्म, अनि अब ढुङ्गाहरू खस्ने अब यस्तो अवस्थाहरू छ। अब हिजो पनि हामी त भिजाएको होला जस्तो लाग्यो, अनि पछि हेर्दा त ढुङ्गाहरू खसियो रहेछ माथिबाट। अब 6 दिन बित्दैसक्यो, अहिलेसम्म पनि खसिरहेको छ, केही छैन। अब अहिलेसम्म यहाँ पालिका र अनि रेड क्रस र अनि आधारबाट अहिले हेरेछ यहाँ 35 जना हो।
स्थानीय सरकारले खानेपानीको पाइपदेखि अन्य राहतका सामग्री पुगाए पनि सड़क समेत भत्काएका कारण स्थानीय प्रशासन सहित भएका सबै स्थानीय नागरिकहरू अहिले पिठ्यूमा र घोडाको प्रयोग गरेर गाउँतिर ओसार्ने काम भइरहेको छ। अर्का स्थानीय लाक्पा छिरिङ लामा:
अब सरकारको अब यहाँ हाम्रो नामका गाउँपालिकाबाट त्यो राशनहरू सबै यता पुगे अहिले ल्याएरै छ उहाँले, अनि उनीहरू अहिले ल्याएर हामीहरू यता घोडा ल्याएर सार्न आएछ। अब घोडा जाने बाटो नै छैन, त्यहाँबाट सार्नु पर्ने रहेछ, उता गाडी उता पारीतिर त्यहाँबाट सारेर ल्याउनु पर्ने रहेछ। हो अहिले नै त्रिपाल मुनि नै हो बसे, अब फेरि आउँछ भनेर सोध गरेर त्यो डराएर त्यो बसेको।
यहाँ स्थानीय सरकारले दुःख गरिरहेको छ, तर प्रदेश र संघीय सरकारबाट हुने कुनै पनि सहयोग पाइएको छैन। हेली आउने कुरा गर्छ, प्राविधिक आउने कुरा गर्छ, राहत आउने कुरा गर्छ, तर कुनै पनि आएको छैन। सम्बन्धित वडाका वडा अध्यक्ष पालजोर लामा:
राहतको सामान बोकेर अनि पुर्याउँदैछु। हाम्रो नामका गाउँपालिकाको अध्यक्ष पुलिस चौकीहरू सबै टोटल यहाँ स्थानीय गरेर सबै बोकेर यता साथै हेली आउने कुरो छ, हेली छैन, प्राविधिक आउने कुरो छ, प्राविधिक छैन, अहिलेसम्म केही पुगेको छैन। यहाँ
तत्कालको लागि आवश्यक राहतको सामग्री पठाइसकेको छ। भौगोलिक दुर्गमताका कारण अध्ययनको लागि प्राविधिक टोली आउने कुरा तत्काल सम्भव नभए पनि सम्बन्धित स्थलमा जाने बताउनुहुन्छ प्रमुख जिल्ला अधिकारी नारायण पाण्डे।
यसबाट केही अब त्यो संरचनात्मक क्षति भएको छ, जस्तै लघु जलविद्युत आयोजनाको संरचनामा क्षति भयो, काठी कुलोहरूमा क्षति भयो, त्यसै गरी खाने पानीमा क्षति भयो, सिंचाई कुलोहरूमा क्षति भयो, माथिबाट ठुलो नजिकबाट दरार बन्दाखेरि बस्ती जोखिममा पर्ने अवस्था भयो, दरारको नजिकै भए त घरहरू केही चर्किएका भन्ने पनि खबरहरू छन्। त्यसैले उहाँहरूलाई चाहिँ अलिक सुरक्षित ठाउँमा राख्नु पर्यो भन्ने हिसाबले त्यहाँबाट अलिक नजिक सुरक्षित ठाउँमा उहाँहरूलाई सारिएको छ। त्यो सुरक्षित ठाउँमा रहेको हिमशिखर आधारभूत विद्यालय र चाहिँ केही टेन्टहरूमा चाहिँ उहाँहरूलाई सुरक्षित तरिकाले चाहिँ त्यहाँ राखिएको छ, अनि उहाँहरूलाई अलिक पछिल्लो समय चाहिँ अब खाने पानीको व्यवस्थाको लागि चाहिँ यहाँबाट पाइपहरूको व्यवस्था गरिएको छ। उहाँहरूलाई अत्यावश्यक पर्ने खाद्यान्न जन्ने सामग्रीहरू पठाइएको छ। विज्ञसहितको प्राविधिक टोली आइसकेका छ, अहिले नेपालगञ्जमा आइसकेका छ, हिजो बेलुका त्यहाँ आएको हो। त्यसबाट उहाँहरूलाई यहाँ टिमकोट ल्याएर उता प्रयोग स्थलसम्म पुर्याउनको लागि हामीले प्रयास गरिराखेका छौँ।
पछिल्लो समय विभिन्न ठाउँमा अप्रत्याशित ढंगले आएको बाढ़ी, पहिरो र भूछेका कारण नागरिकहरू सधैँ त्रसित हुन बाध्य छन्। कालीबहादुर थापा, रेडियो नेपाल, हुम्ला।
हुम्लाको नामखा गाउँपालिका 6 तिलगाउँमा हिमताल फुटेर भएको घटनाबारे अध्ययन गरी तथ्य पत्ता लगाउन गृह मन्त्रालयले टोली परिचालन गरेको छ। मन्त्रालयले नामखाको बाढ़ीको अध्ययन गर्न परिचालन गरेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको टोली हिजै नेपालगंज पुगेको छ। टोली आज हुम्ला सदरमुकाम सिमकोट पुग्नेछ। हिउँ बाढ़ीका कारण तिलगाउँका 18 परिवार विस्थापित भएका छन् भने हिमाली क्षेत्रमा फेरि हिमताल फुट्ने त्रास छाएको छ। गृह मन्त्रालयले नामखामा तत्काल उद्धार तथा राहत पुर्याउन निर्देशन दिइसकेको भए पनि भौगोलिक विकटता तथा अन्य विभिन्न कठिनाईका कारण अप्ठ्यारो स्थिति सृजना भएको छ। राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरूले वर्षा र विपद शुरू भइसकेको भन्दै जलवायु परिवर्तनको असर हिमतालहरूमा परेको र त्यसतर्फ समयमा नै सचेत बन्न सरकारको ध्यान आकर्षण गराउनुभयो। सांसदहरूले विद्युत आपूर्ति नियमित हुन नसक्दा सूचना र संचारबाट आम नागरिक वञ्चित हुनु परेको भन्दै विद्युत आपूर्ति सहज बनाई आम नागरिकको जनजीवन सहज बनाउन आग्रह गर्नुभयो। सांसदहरूले कर्णालीको विकास, कर्णाली राजमार्गमा हुने दुर्घटना न्यूनीकरण, पूर्वाधार विकास गरी त्यहाँ जनजीवन सुधारका लागि काम गर्न आग्रह गर्नुभयो। सांसदहरूले नेपाल भ्रमणमा आउने पर्यटकको सहजताका लागि भारतीय 500 र 1000 का नोट फुकुवा गर्न माग गर्नुभयो। सांसदहरूले वर्षायाममा धान लगाउने समयमा मल नपाउँदा समस्या उत्पन्न भइरहेको भन्दै समयमा नै सहज रूपमा कृषकले मल पाउने व्यवस्था गर्न माग गर्नुभयो। प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतले नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डाक्टर विश्वनाथ पौडेललाई पद तथा गोपनीयताको शपथ गराउनुभयो। सर्वोच्च अदालतमा आज आयोजित समारोहमा प्रधान न्यायाधीश राउतले अर्थविद डाक्टर पौडेललाई शपथ गराउनु भएको हो। हिजो बसेको मन्त्री परिषदको बैठकले अर्थविद डाक्टर पौडेललाई गभर्नर पदमा नियुक्त गर्ने निर्णय गरेको थियो। नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डाक्टर विश्वनाथ पौडेलले सरकारको वित्त नीतिलाई सहयोग गर्ने नीति अनुरूप राष्ट्र बैंकले आफ्ना काम कारवाही अघि बढ़ाउने बताउनु भएको छ। बालुवाटार स्थित बैंकको कार्यालयमा आज पदभार ग्रहण गर्नुहुँदै उहाँले राष्ट्र बैंकको स्वायत्तता कायम गर्दै आफ्ना काम गर्ने प्रश्न पार्नुभयो। बैंक तथा वित्तीय संस्थामा रहेको नागरिकको निक्षेपको सुरक्षा र कर्जा नीतिमा सुधारलाई पनि राष्ट्र बैंकले प्राथमिकतामा राख्ने बताउनुभयो। त्यस्तै राष्ट्र बैंकले विभिन्न सरोकारवाला निकायहरूसँग समन्वय गरेर मात्रै निर्णय लिने उहाँको भनाइ छ। राष्ट्र बैंकका कार्यकारी निर्देशक डाक्टर गुणाकर भट्टको राजीनामा स्वीकृतिको विषय राष्ट्र बैंकको आन्तरिक मामला भएको धारणा पनि उहाँले राख्नुभयो। नवनियुक्त गभर्नर डाक्टर पौडेलले 500 रूपियाँ र 1000 रूपियाँ दरका बैंक नोट छपाईसँग सम्बन्धित निर्णयमा हस्ताक्षर गर्नुभयो। यसअघि गभर्नर पौडेलले बिहान अर्थ मन्त्रालयमा उप प्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेललाई भेट्नुभयो। सो अवसरमा अर्थमन्त्री पौडेलले गभर्नर पौडेललाई बधाई दिँदै सफल कार्यकालको शुभकामना दिनुभयो। अर्थमन्त्री पौडेलले वित्त नीति र मौद्रिक नीतिबीच समन्वय गरी अघि बढ़ने उल्लेख गर्दै नवनियुक्त गभर्नर पौडेलले अर्थतन्त्र र मौद्रिक क्षेत्रमा देखा परेका समस्या समाधानमा महत्वपूर्ण पहल गर्नुहुने विश्वास व्यक्त गर्नुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब एक किसिम विज्ञापन र सन्देश।
नेपाल टेलिकमको 4G भिडियो कल गर्दा नो बोर जी नेपाल टेलिकमको 4G
सबैको यो विश्वास हो नि नेपाल टेलिकमको 4G
गेम खेल्दा नि टेन्सन नजी नेपाल टेलिकमको 4G आफ्नो भन्या आफ्नै हो जी नेपाल टेलिकमको 4G
नेपाल टेलिकम राष्ट्रको सञ्चार।
अब बाँकी समाचार। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिट निवेदन हेर्दा हेर्दैमा राखिएको भए पनि आज सुनवाई नहुने भएको छ। न्यायाधीश द्वय डाक्टर नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा हिजो सुनवाई प्रारम्भ भएर नसकिएपछि हेर्दा हेर्दैमा आजका लागि राखिएको थियो। सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइकेलका अनुसार आज संवैधानिक इजलासमा न्यायाधीश डाक्टर सुवेदी बस्नुपर्ने भएकोले उक्त इजलास बस्न नसकेको जानकारी दिनुभयो। कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले समय सापेक्ष विश्लेषण गरेर जैविक खेती र रैथाने बालीलाई नै प्रयोगमा ल्याउनुपर्ने आवश्यकता रहेको बताउनु भएको छ। खाद्यका लागि कृषि अभियानले 2082 गत वैशाख 9 गतेदेखि यही जेठ 7 गतेसम्म भएको जैविक कृषि जागरण यात्रा 2082 सन्देश सार्वजनिक समारोहमा उहाँले कृषि कर्म गर्ने सबैलाई सहयोग गर्ने र खाद्यका लागि जैविक कृषि प्रणालीलाई प्रवर्धन गर्नका लागि प्राप्त सुझाव अनुसार काम गर्न मन्त्रालय तत्पर रहेको जानकारी दिनुभयो। प्रतिनिधि सभाका उपसभामुख इन्द्रिया राणा मगरले जागरण यात्रा कार्य महत्वपूर्ण भएको बताउनुभयो। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सबैमा स्वास्थ्य पहुँचका लागि स्रोत र प्राथमिकता जोड्दै विश्वव्यापी सहकार्य आवश्यक रहेकोमा जोड़ दिनुभएको छ। स्विजरल्याण्डको जेनिभामा जारी 78 विश्व स्वास्थ्य सम्मेलनलाई सम्बोधन गर्नुहुँदै उहाँले विद्यमान स्वास्थ्य चुनौतीले सामना गर्ने नवीन समाधानको खोजी गरिरहेको बताउनुभयो। बझाङ जिल्ला अस्पताललाई 1500 बढ़ाएर 50 बनाउन सरकारवालाहरूले माग गरेका छन्। अस्पतालमा भौतिक संरचना तथा दक्ष जनशक्ति पनि पर्याप्त भएकाले अस्पताललाई 50 बनाउन जिल्लावासीहरूले सरकारसँग माग गरेका हुन्। बझाङबाट संवाददाता जगदीश रोकायाको यो रिपोर्ट।
2040 सालमा स्थापना भएको 1500 जिल्ला अस्पताल बझाङलाई स्तर वृद्धि गरी 50 अस्पताल बनाइदिनु पर्ने बझाङी जनताहरूले सरकारसँग गर्दै आएको माग हालसम्म पनि पूरा हुन सकिरहेको छैन। प्रदेश सरकार र संघीय सरकारका मन्त्री लगायत पार्टीका कुनै नेताहरू जिल्लामा आए बझाङीहरूले जिल्लाको समस्या दर्शाउँदा अस्पतालको स्तर वृद्धिको पनि कुरा आउने गर्दछ। सोमबार बझाङ पुगेका सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री र सचिवहरूको टोलीसँग पनि जिल्ला अस्पताल बझाङका प्रमुख डाक्टर नवराज जोशीले जिल्ला अस्पतालको स्तर वृद्धिको कुरालाई नै जोड दिँदै भन्नुभयो,
15 स्वीकृति भएको र 22 स्वीकृत दरबन्दी भएको अस्पतालमा करार समेत जोडेर 115 जति जनशक्तिहरूले अहिले कार्य गरिरहेको अवस्था हो। 60 बेड छन् र 3 बेड चाहिँ आईसीयूको छुट्टै छुट्याएर 57 बेड चाहिँ सञ्चालनै गरेका छौँ। हामीले भौतिक संरचना लगायत काम गर्ने स्वास्थ्य कर्मीहरू भएको अवस्थामा यो अस्पताललाई 50 बेडमा स्तरोन्नति गरेर स्रोतहरू थपिदियो भने सम्पूर्ण बझाङी जनताको स्वास्थ्य स्थिति सुधार्न सहयोग हुने भन्ने मेरो बुझाइ।
संघीय सांसद पूर्व मन्त्री भानुभक्त जोशीले पनि पालिका पालिकामा अस्पताल भन्दा जिल्लामा एउटा राम्रो सुविधा सम्पन्न विशेषज्ञ डाक्टर सहितको अस्पताल हुनु आवश्यक भएको महसुस गरी यसका लागि आफू पहल गर्ने पनि बताउनुभयो।
हुन त अहिले पालिका पालिकामा अस्पताल बनायौं तर साँचो भन्ने हो भने एउटा यो अस्पताललाई सुविधा सम्पन्न बनाउनका लागि हामीले जसरी मेहनत गर्नुपर्ने हो अलिक कमी कमजोरी भएको छ। यो अस्पताललाई चाहिने उपकरणहरू अथवा अरू चिजहरूको बारेमा पनि मेरो प्रतिबद्धता रह।
बझाङ अस्पतालको स्तर वृद्धिको समस्या सुनिसकेपछि सामाजिक विकास मन्त्री मेघराज खड्काले केही जिल्ला अस्पतालहरूमा यस्तो समस्या देखिएकोले यसका लागि प्रदेश सरकार प्रयत्न गरिरहेको जानकारी दिनुभयो।
सबै जिल्लाको समस्या छ, ओएनएम गर्ने, ओएनएम गरेपछि कम्तीमा पनि 50 नभए पनि 25 भए पनि गरौँ भन्ने किसिमले हामी लागिरहेका छौँ, यो प्रयत्न हाम्रो जारी छ।
बझाङ अस्पतालमा पूर्वाधार बनिसकेको प्रविधि उपकरण सहित करारमा डाक्टरहरू राखेर 1500 60 सेवा सुविधा दिएको जिल्ला अस्पताललाई स्तर वृद्धि गरी सो अनुसारको सरकारले सेवा सुविधा गरिदिनु पर्ने जरूरी देखिन्छ। जगदीश रोकाया, रेडियो नेपाल, बझाङ।
यो रिपोर्टपछि अब अर्को विषय। काठमाडौँ भित्रिने मुख्य नाका नागढुङ्गा नौबिसी सड़क खण्ड मरमतका लागि आगामी शनिबार दिउँसोदेखि 4.5 घण्टा बन्द गरिने भएको छ। काठमाडौँका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले यही जेठ 10 गतेदेखि 25 गतेसम्म बिहान 10:30 बजेदेखि दिउँसो 3 बजेसम्म सड़क खण्ड बन्द गरेर काम गर्न लागिएको जानकारी दिनुभयो। दैलेखमा आज बिहान चलेको हावाहुरीले विद्यालयको छाना उडाउँदा पठन पाठन प्रभावित भएको छ। आज बिहान चलेको हावाहुरीले दैलेखको ढुङ्गेश्वर गाउँपालिका 2 भैरव देवी प्राथमिक विद्यालयको 3 छाना उडाएपछि पठन पाठन प्रभावित भएको विद्यालयका प्रधानाध्यापक नवराज विष्टले जानकारी दिनुभयो। अब अन्तर्राष्ट्रिय प्रसंग। युक्रेन र रसियाबीच युद्ध रोक्न प्रयास भइरहेका बेला युरोपेली संघले रसिया विरूद्ध नयाँ प्रतिबन्धहरू लगाउने निर्णय गरेको छ। ब्रसेल्समा बसेको युरोपेली संघका रक्षा तथा परराष्ट्र मन्त्रीहरूको बैठकमा युद्ध विरामको पहललाई सघाउन रसियामाथि थप दबाव सिर्जना गर्ने निष्कर्ष निकालिएको हो। अब मौसम पूर्वानुमान महाशाखाले आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा र देशका पहाड़ी भेगहरूमा चट्याङसहित हल्कादेखि मध्यम खालको पानी पर्ने सम्भावना रहेको बताएको छ। बाँकी प्रदेशहरूका 1-2 स्थानमा पनि थोरै पानी पर्ने सम्भावना रहेको छ। देशको उच्च हिमाली भेगका 1-2 स्थानमा थोरै हिउँ पर्ने सम्भावना समेत रहेको महाशाखाले बताएको छ। अब समाचारको अन्त्यमा प्रमुख समाचार एकपटक फेरि। हुम्लाको नामखामा हिमताल फुट्दा स्थानीयवासी विस्थापित, जलवायु परिवर्तनको असर हिमतालहरूमा परेकोले समयमै सचेत रहन सरकारलाई सांसदहरूको ध्यान आकर्षण। नवनियुक्त गवर्नर डाक्टर विश्वनाथ पौडेलद्वारा कार्यभार ग्रहण, नागरिकको निक्षेपको सुरक्षा र कर्जा नीतिमा सुधार ल्याउने उहाँको भनाई, र युरोपेली संघले रसिया विरूद्ध नयाँ प्रतिबन्धहरू लगाउने। रेडियो नेपालबाट 3 बजीको समाचार सकियो। अब हाम्रो अर्को समाचार 4 बजी सुन्न सक्नुहुनेछ। हस्त, नमस्ते। We'll be right back.